नमस्कार। कार्यक्रम घटना र विचारबाट आदरणीय श्रोता विविध राष्ट्रिय अन्तर्राष्ट्रिय घटनाक्रमहरूको प्रस्तुति र विश्लेषण सहितको कार्यक्रम घटना र विचार तपाईँले साँझ 7 बजेको समाचारपछि रेडियो नेपालबाट सुन्न सक्नुहुन्छ। रेडियो नेपालको केन्द्रीय प्रसारणका साथै एफएम ब्यान्डको 98, 100 र 103 मेगाहर्जबाट प्रसारण हुने कार्यक्रम घटना र विचार हाम्रो वेबसाइट www.onlinerediyonepal.gov.np र www.radionepal.gov.npमा संसारभर प्रत्यक्ष रूपमा सुन्न सकिन्छ। आजको कार्यक्रममा हामी विविध विषयका साथ उपस्थित भइसकेका छौँ। सबैभन्दा पहिले आज प्रसारण हुने मुख्य विषयहरू।
शहीदको त्याग र बलिदानका कारण मुलुकमा ठूलो राजनैतिक परिवर्तन प्राप्त गर्न सफल भएको प्रधानमन्त्री शेरबहादुर देउवाको भनाई। मेलम्चीको पानी आगामी चैत मसान्तसम्म काठमाडौँ ल्याइने खाने पानी मन्त्री उमाकान्त चौधरीको प्रतिबद्धता र वैदेशिक रोजगारीमा जाने नेपाली नागरिकलाई अलपत्र पार्नेमाथि कड़ा कार्यवाही गरिने श्रम मन्त्री कृष्ण कुमार श्रेष्ठको भनाई लगायतका विषय लिएर उपस्थित भएका छौं।
प्रधानमन्त्री शेरबहादुर देउवाले शहीदको बलिदानीकै कारण आज मुलुकमा संघीय लोकतान्त्रिक शासन व्यवस्था सम्भव भएको बताउनु भएको छ। शहीद सप्ताहको अन्तिम दिन आज लैनचौर स्थित शहीद स्तम्भमा माल्यार्पण गर्दै प्रधानमन्त्री देउवाले व्यक्तिगत स्वार्थ नराखी शहीदले गरेको त्याग र बलिदानीका कारण मुलुकमा ठूलो राजनैतिक परिवर्तन सफल भएको बताउनुभयो। शहीदको सपना साकार पार्न सबैले आआफ्नो स्थानबाट योगदान गर्नुपर्ने बताउँदै उहाँले मुलुकमा विधिको शासन र राजनैतिक परिवर्तन पनि शहीदकै कारण सम्भव भएको धारणा राख्नुभयो।
पूर्वमा राजनीतिक परिवर्तन, नागरिक स्वतन्त्रता र विधिको शासन स्थापना गर्न ज्यान हत्यारामा राखेर काम गर्ने सबै शहीदहरू व्यक्ति स्वार्थ केही नराखी समग्र समाज र मुलुकको विकास रूपान्तरका लागि अहोरात खटे थिए। शहीदहरूको सहार बलिदान र त्यागले नै मुलुकमा ठुलो राजनीतिक परिवर्तन सँगै आज जनताको शासन स्थापित हुन सकेको हो। विक्रम सम्बत 2007 सालको एक प्रति जहाँगीर राज शासन क्रान्तिदेखि लिएर 2046 सालमा प्रजातन्त्र प्रस्ताव लागि भएको जनआन्दोलन तथा 62-63 लोकतन्त्र स्थापना लागि भएको आन्दोलन लगायत विभिन्न राजनीतिक परिवर्तनहरू शहीदले त्याग तपस्या कुलाङबाट सफल भएको राज्यको सबै तह र संरचनामा आम जनता नागरिकको जस्तो कुल स्थापित हुनु पुग्यो छ तथा जे जस्तो शासकीय व्यवस्थाबाट मुल्य अघि बढाइरहेका छौँ त्यो सबै शहीदहरूको योगदान हो। शहीदहरूको बलिदान आहुतिबाट नै आज मुलुक सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक समावेशी शासन प्रणाली स्थापित हुन सकेको छ। जनतामा राजनैतिक सामाजिक चेतना र जागरण फैलाउन तथा नागरिकहरूलाई आफ्नो हक अधिकारप्रति सचेत बनाइ मुलुकको शोषण अन्य अत्याचार र स्वेच्छाचारी शासनलाई उन्मूल गर्ने शहीदहरूले गरेको उच्च योगदानप्रति हामी सबै नेपालीहरू नतमस्तक छौँ। निस्वार्थ देशको रूपमा देशको हित सम्बन्धति अग्रगमनका लागि विशेष उत्सर्ग गर्ने शहीदहरूले देखेको सपनालाई साकार तुल्याउन आज हामी सबै
प्रधानमन्त्री देउवाले शहीदले परिकल्पना गरे अनुसारको समृद्ध राष्ट्र निर्माण गर्न सरकार प्रतिबद्ध रहेको स्पष्ट पार्नुहुँदै सच्चा शहीदको अभिलेख तयार गर्न सम्बन्धित निकायलाई निर्देशन समेत दिनुभयो।
शहीदले परिकल्पना गरे अनुसार सुन्दर समृद्ध राष्ट्र निर्माण गरी जनतालाई गरिबी अशिक्षा र पछौटेपनबाट चाँडो मुक्ति दिलाई सबै राजनीतिक किसिमका राजनीतिक स्वतन्त्रता आर्थिक सामाजिक अधिकार उपयोग गर्न सक्ने समता मूलक समाजको निर्माण गर्न हाम्रो राष्ट्रको दायित्व हो। शहीदको योगदानलाई स्थायी बनाउन नेपाल सरकारले शहीदहरूको नाममा विभिन्न मार्ग स्थानको नामाङ्कन गर्ने पुस्तकालय स्थापना गर्ने शहीदहरूको जीवनी सङ्घर्षको इतिहासलाई प्रकाशन गरी नयाँ पुस्तालाई जानकारी गराउने र शहीदका आश्रित सन्तान परिवारलाई यथोचित आर्थिक सहायता उपलब्ध गराउने लगायतका कामहरू गर्दै आइरहेको छ। यस्ता कार्यलाई विधिमा थप विस्तार गरी शहीद परिवारलाई सक्दो सहयोग प्रदान गर्न सरकारले ध्यान दिनेछ। मुलुकभर विभिन्न राजनीतिक आन्दोलनमा शहीद भएका सबै शहीदहरूको सत्य तथ्य विवरण सहित एकीकृत अभिलेख तयार गरी सुरक्षित राख्न जरुरी भएको हुँदा म सम्बन्धित मन्त्रालयलाई यस विषयमा ठोस कार्य बढाउन निर्देशन दिन चाहन्छु।
प्रधानमन्त्री देउवालले राजनैतिक परिवर्तनलाई संस्थागत गर्दै लोकतन्त्र र संघीय शासन प्रणालीलाई बलियो बनाउँदै मुलुकलाई छिटो विकसित राष्ट्र निर्माणतर्फ लैजाने मुलुकको अबको गन्तव्य भएको स्पष्ट पार्नुभयो।
आजको मितिसम्म आइपुग्दा हाम्रो मुलुक नेपालमा राजनीतिक क्षेत्रमा ठुलो परिवर्तन भइसकेको छ। जनता आज पूर्ण रूपमा सार्वभौम अधिकार सम्पन्न भइसकेका छन्। शासन व्यवस्थामा नागरिकहरूको प्रतिनिधित्व सहभागिता उल्लेखनीय रूपमा बढेको छ। नागरिक स्वतन्त्रता, मानव अधिकार, विधिको शासन, कानुन राज्य आदि विषय संविधानको आधारभूत चरित्र विशेषताको रूपमा कारण बनेका छन्। अबको हाम्रो गन्तव्य भनेको मुलुकको उत्तर आर्थिक रूपान्तरण सुशासन नै हो। राजनीतिक परिवर्तनलाई संस्थागत गर्दै लोकतन्त्र संघीय शासन व्यवस्थालाई बलियो बनाउँदै मुलुकलाई छिटो अति कम विकसित राष्ट्रबाट विकासशील विकसित राष्ट्रबाट रूपान्तरण गर्न हाम्रो प्रयास केन्द्रित हुनुपर्दछ। यसो भए मात्र राजनीतिक परिवर्तनका लागि जनताले बगाएको रगत र शहीदले दिएको ज्यान आहुतिको सच्चा कदर हुनेछ। आजको नयाँ पिँढीको सन्तति सबै राजनीतिक कर्मीहरूले हाम्रा अमर शहीदहरू प्रेरणा लिई राष्ट्रको हितमा आफूलाई समर्पित गर्दै राष्ट्रिय स्वाभिमान गर्नलाई थप उचाइमा पुर्याउन क्रियाशील हुनुपर्दछ।
लैनचौरको शहीद स्मारकमा संक्षिप्त स्मृति कार्यक्रम गरेर आज शहीद सप्ताहको समापन गरिएको थियो। महामारीका कारण सो कार्यक्रममा गृहमन्त्री बालकृष्ण खाँड, मुख्य सचिव शंकर दास बैरागी, काठमाडौँ महानगरपालिकाका प्रमुख विद्या सुन्दर साक्य लगायत अन्य केही सीमित उच्च पदस्थ अधिकारी मात्र उपस्थित रहनु भएको थियो। यसै सन्दर्भमा आज हामीले शहीद स्मृति प्रतिष्ठानका अध्यक्ष खिलनाथ दाहाललाई आजको दिनमा शहीदहरूलाई कसरी सम्झिनु पर्ला भनी सोधेका छौँ।
विशेष गरी शहीदहरूले यो मुलुकमा लोकतन्त्र स्थापनाका निम्ति, विधिको शासन कायम गर्नका निम्ति र जनताको हक र अधिकारको संरक्षणका निम्ति र मुलुकका सबै जनताको आर्थिक जीवन स्तर उठाउनका निम्ति जुन महत्वपूर्ण भूमिका निर्वाह गर्नुभयो, शहादत प्राप्त गर्नुभयो, उहाँहरू सबै शहीदहरूप्रति म हार्दिक सम्मान व्यक्त गर्न चाहन्छु र श्रद्धा सुमन व्यक्त गर्न चाहन्छु। आजको दिन भनेको यथार्थमा हेर्दाखेरि ती महान शहीदहरू जसले ठुलो योगदान गर्नुभयो उहाँहरूलाई स्मरण गर्ने र हामीले वर्षभरिमा मुलुकका विभिन्न राजनीतिक दलहरू, सरकार वा अन्य क्षेत्रले शहीदको भावना अनुरूप काम गर्न सक्यौँ कि सक्यौँ भनेर आफैले मूल्याङ्कन गर्ने र आगामी वर्षहरूमा यदि हामीले राम्रोसँग गर्न सकेका छैनौँ भने सुधार्दै जाने, राम्रोसँग गरिरहेको छौँ भने त्यसलाई अझ थप के छ भने आफूलाई अगाडि बढाएर आगामी दिनहरूमा कार्य गर्ने दिनको रूपमा मैले महसुस गरिरहेको छु।
जुन उद्देश्य प्राप्तिको लागि शहीदहरूले आफ्नो ज्यानको बलिदानी दिए त्यो उद्देश्य पुरा भयो जस्तो लाग्छ कि लाग्दैन यहाँलाई, अथवा शहीदले देखेको बाटोमा हामी हिँड्न सकेका छौँ कि छैनौँ अहिलेको अवस्थामा?
अब अहिले मैले हेर्दाखेरि राजनीतिक हिसाबमा हामीले मुलुकमा लोकतन्त्र स्थापना गर्यौँ, संघीयता स्थापना गर्यौँ, लोकतन्त्र गर्यौँ, स्वाभाविक रूपमा शहीदहरूले राखेको धारणा अनुसार हामीले राजनीतिक परिवर्तनहरू गर्न सकेका छौँ।
हजुर,
यद्यपि राजनीतिक परिवर्तन सँगसँगै अब सामाजिक परिवर्तन हामीले गर्नु जरुरी छ, केही मात्रामा सामाजिक परिवर्तन गरिरहेका छौँ, तर त्यो शहीदहरूले यो मुलुकको आर्थिक समुन्नतिका निम्ति जनताका सबैको भावना सकारात्मक बनोस् र जनताका सबैका भावनाहरूलाई हामीले सम्बोधन गर्न सकियोस् भनेर आफूलाई आहुति दिनुभएको थियो। त्यो स्थितिमा हेर्दाखेरि हामीले आर्थिक परिवर्तनका निम्ति र सबैको अनुहार उज्यालो बनाउने काममा अझै हाम्रो अपुग भएको छ, हामी अगाडि बढाउन सकेका छैनौँ र मुलुकभरि सामाजिक न्यायका निम्ति काम गरेका थियौँ हामीले, यद्यपि सामाजिक न्याय अझै दिन सकेको अवस्था छैन र राजनीतिक रूपमा हामीले परिवर्तन त गर्यौँ तर त्यसलाई हामीले व्यवहारिक उतार्नका निम्ति भ्रष्टाचार रहित समाजको सिर्जना गर्ने र सबैलाई समान व्यवहार गर्ने खालको जुन सोचका साथ शहीदहरूले आफूलाई आहुति दिनुभएको थियो, यद्यपि त्यो अझै हुन सकेको छैन, त्यहाँतिर परिलक्षित भएर सरकारले राजनीतिक दलहरूले अगाडि लाग्नुपर्छ भन्ने मलाई लाग्छ।
मैले यहाँनिर जोड्न खोजेको के भने विभिन्न कालखण्डमा नेपालमा आन्दोलन भयो, त्यति बेलाका विभिन्न व्यक्तिहरूले ज्यानको प्रवाह नगरेर आन्दोलनमा लागे र शहीद हुने अवस्था सिर्जना भयो, यद्यपि उहाँहरू शहीद भए पनि उहाँका सहकर्मीहरू तत्पश्चात सत्तामा पुगे तर शहीदहरूको सम्मान हुन सकेको छैन, उहाँप्रति जुन आश्रित परिवार थिए उहाँहरूको पनि बिचल्ली छ, उहाँहरूलाई ती उहाँका सहकर्मीहरू हेर्न सकेनन् भन्ने आरोपहरू पटक पटक लाग्दै आएका छन्। यहाँ पनि शहीद परिवारको व्यक्ति हुनुहुन्छ, के भन्नुहुन्छ?
एकदम महत्त्वपूर्ण के छ भने विषय उठान गर्नुभएको छ। यो मुलुकमा लोकतन्त्र प्राप्त गर्नेको निम्ति, राणा शासनको अन्त्यका निम्ति विभिन्न शहीदहरू, मुख्य गरी चारजना शहीदहरू र अन्य शहीदहरूले पनि ठुलो योगदान गर्नुभएको, त्यस्तै 7 सालदेखि 17 सालको बिचमा मुलुकमा सकारात्मक परिवर्तनका निम्ति विभिन्न व्यक्तित्वहरू विभिन्न ठाउँमा लाग्नुभएको र 17 सालदेखि 46 सालसम्मको आन्दोलनका सन्दर्भमा मुलुकमा सशस्त्र क्रान्ति र अन्य विभिन्न आन्दोलनका सन्दर्भमा चाहिँ ठुलो सङ्ख्यामा शहीदहरूले आफूलाई आहुति दिनुभएको र 46 सालको जनआन्दोलन, 62-63 सालको जनआन्दोलन र मधेससँग जोडिएको आन्दोलन, यी सबै आन्दोलनहरूमा विभिन्न व्यक्तिहरूले आफूलाई आहुति दिनुभएको छ। त्यो आहुति दिनुभएका सँगसँगै रहेका व्यक्तिहरू अहिलेको सन्दर्भमा मुलुकको सत्तामा, मुलुकको सरकारमा, राजनीतिक दलको सत्तामा, राजनीतिक दलको नेतृत्वमा रहनु भएको अवस्था छ। उहाँहरूले ती शहीदहरूलाई स्मरण गर्दै ती शहीदहरूले कुन मुद्दामा हामी सँगसँगै काम गरेका थियौँ र ती मुद्दालाई सम्बोधन गर्दै जानुपर्छ भनेर उहाँहरूले एक्का अलि राख्न नसकेको कि भन्ने अनुभूति हुन थालेको छ। दोस्रो कुरा के देखिएको छ भने शहीदहरू हेर्दै गर्दाखेरि दुई खालको अवस्थामा हुनुहुन्छ। एउटा शहीदहरू आफूले आउति दिनुभयो र बिदा हुनुभयो, अर्को जिउँदो शहीद जस्तो लामो समय जेल बस्नुभयो, कारावास बस्नुभयो, दुःख पाउनुभयो, कोही अपाङ्ग हुनुहुन्छ, कसैको अवस्था अत्यन्तै अप्ठ्यारो अवस्था छ, उनीहरूको अवस्था र उनीहरूको परिवारको अवस्था पनि अत्यन्त कठिन छ, शहीदको परिवार र उनीहरूको परिवारको अवस्था पनि अत्यन्त कठिनको अवस्था छ। यो सन्दर्भमा ती दलका नेताहरू र सत्तामा रहेका व्यक्तिहरूले स्वाभाविक रूपमा शहीदको परिवार, चाहे त्यो आन्दोलनका निम्ति के छ भने आहुति दिएका व्यक्तिहरू होस्, चाहे लामो समय जेलनेल भएका व्यक्तिहरू होस्, तिनको परिवारहरूका निम्ति कमसे कम पनि यी हाम्रा साथीका परिवारहरू हुन्, या हामी साथीका छोराछोरी हुन्, श्रीमती हुन्, बाबुमा हुन्, यिनीहरूलाई हामीले अलिकति भए पनि हामी सम्बोधन गर्नुपर्छ भन्ने कुरा चाहिँ त्यो नेतृत्वबाट ध्यान नपुगेको अनुभूति भएको छ।
हजुर,
त्यसले गर्दा तिनका आँसुहरू जहिले पनि तिनका आँसुहरूले सत्तामा बस्नेहरूलाई पिरोल्ने अवस्था छ। त्यसले मेरो आग्रह आजको दिनमा के छ त भन्दाखेरि, ती शहीदको परिवारहरूले स्वाभाविक रूपमा आफ्नो परिवारको मान्छे शहीद भएको बाट धेरै के छन् मैले उपलब्ध प्राप्त गर्नु व्यक्तिहरू भनेर खोजेको होइन, उनीहरूको अभिभावकहरू त बिदा भए नि त, त्यसको अभिभावक राज्य हुनुपर्थ्यो, त्यसको अभिभावक राजनीति दल हुनुपर्थ्यो, किन आफ्नो अभिभावक बितिसकेपछि, बाबुआमा बितिसकेपछि छोराछोरीको निम्ति लालन पालनका निम्ति त अभिभावकहरूका त थिए, उनका त छैनन्। त्यसले त्यो सन्दर्भमा पनि त्यो शहीदको परिवारका बारेमा अलिकति ध्यान दृष्टिकोणले हेर्ने र सम्बोधन गर्ने काम पनि त्यत्तिकै लाग्न जरुरी छ। त्यहाँतिर परिलक्षित भएर सरकार र राजनीति दल लाग्नुपर्छ भन्ने मलाई लाग्छ, त्यहाँतिर चाहिँ लाग्न नसकेको देखिन्छ। अर्को कुरो म आग्रह गर्न चाहन्छु, शहीद दिवस आज ठुलो महान पर्व, शहीद दिवसको सन्दर्भको विदा अगाडिका दिनमा थियो, बिचमा काटिएको, त्यसले यो विदा पनि दिनुपर्छ र यसलाई के छ भने शहीदहरूको स्मरणमा पर्वको रूपमा भन्दा पनि स्मरणमा हामीले के छ सम्मान गर्दै, उनीहरूले गरेको योगदानलाई कदर गर्दै हामीले त्यो दिनका निम्ति चाहिँ कमसे कम पनि स्मरण गर्ने दिनको रूपमा पनि सम्झनुपर्छ भन्ने मलाई लाग्छ।
देशमा नागरिक अधिकार प्राप्तिको लागि पटक पटक भएका आन्दोलन जनआन्दोलनहरूमा ज्यान गुमाउने व्यक्तिहरू त छँदैछन्, ती त शहीद नै भए, त्यसका अलावा राज्यले अन्य व्यक्तिहरूलाई पनि शहीद घोषणा गरेको छ, त्यसले गर्दाखेरि नागरिक अधिकार प्राप्ति गर्नको लागि आफ्नो ज्यानको आहुति दिने शहीदहरूप्रति कतिको न्याय हुन्छ?
बारम्बार यो प्रश्न उठिरहेको छ, दुई खालको स्थिति छ, एउटा मुलुकमा लोकतन्त्र प्राप्तिको निम्ति न्याय, जनतालाई न्याय दिनका निम्ति जो शहीदहरू हुनुभयो ती महान शहीदहरू हुनुपर्छ, उनीहरूलाई सम्मान गर्नुपर्छ, र अन्य व्यक्तिहरू कुन कुन ठाउँमा कसरी निधन हुनुभयो त्यस्ताको निम्ति राज्यले केही क्षतिपूर्ति दिने हिसाबले गरेको होला, तर शहीदको रूपमा उनलाई र योगदान गरेको व्यक्तिहरूलाई एकै ठाउँमा राखियो भने स्वाभाविक रूपमा त्यसको अवमेलन हुन सक्छ, त्यस्ता जहाँ यता केता भएका छन् त्यसलाई के छ भने कम गर्दै स्वाभाविक रूपमा मुलुकमा राजनीतिक परिवर्तनका निम्ति र सामाजिक न्यायका निम्ति र अधिकार प्राप्तिको आन्दोलनमा भएकालाई शहीदको रूपमा लिएर जानुपर्छ भन्ने मलाई लाग्छ। त्यसलाई फरक ढङ्गले लिएर जाँदाखेरि शहीदप्रति अवमूल्य नै हुन्छ, तपाईँले जुन उठान गर्नुभएको छ त्यो सबै शहीद परिवार र सबैले एकदम सहमतिका साथ अगाडि जानुपर्छ भन्ने मलाई लाग्छ। शहीद दिवसको सन्दर्भमा म सम्पूर्ण ज्ञात अज्ञात शहीदहरूप्रति हार्दिक सम्मान एकदम श्रद्धासुमन अर्पण गर्न चाहन्छु।
अहिले हामीसँग कुरा गर्दै हुनुहुन्थ्यो शहीद स्मृति प्रतिष्ठानका अध्यक्ष खिलनाथ धाल।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री विरोध खतिवडाले कुष्ठरोग लगायतका उपेक्षित रोगहरूको उन्मूलनका लागि सरकार पूर्ण प्रतिबद्ध रहेको बताउनु भएको छ। 69 विश्व कुष्ठरोग दिवसका अवसरमा आज स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले भर्चुअल रूपमा आयोजना गरेको कार्यक्रममा मन्त्री खतिवडाले कुष्ठरोग, क्षयरोग, पोलियो लगायतका रोगहरूको पूर्ण उन्मूलनका लागि सरकार योजनाबद्ध रूपमा लागिरहेको बताउनुभयो। मन्त्री खतिवडाले कुष्ठरोग लगायतका उपेक्षित रोगहरू पनि अन्य रोग जस्तै सामान्य सरुवा रोग भएको र उपचारपछि निको हुने भएकाले यसका रोगीलाई उपेक्षा गर्न हुने पनि बताउनुभयो। उपेक्षित रोगहरूको अन्त्य गरौं, स्वास्थ्य समता हासिल गरौं भन्ने नाराका साथ आयोजना गरिएको कार्यक्रममा मन्त्री खतिवडाले कुष्ठरोगका साथै रेबिज, कालाजार, हात्तीपाइले, मलेरिया लगायतका अन्य उपेक्षित रोगहरूको उन्मूलनमा सरकारले निरन्तर प्रयास गरिरहेको र कोविड महामारीको समयमा पनि सरकारले नियमित खोप अभियान निरन्तर चलाइरहेको बताउनुभयो। स्वास्थ्य तथा जनसङ्ख्या राज्य मन्त्री भवानी प्रसाद खापुङले गरिबीको रेखामुनि रहेका नागरिकमा उपेक्षित रोगहरू लाग्ने समस्या भएकाले यसबाट मुक्त गराउन सरकारले पहल गरिरहेको बताउनुभयो।
अर्थमन्त्री जनार्दन शर्माले मुलुकको स्पष्ट अर्थनीति तय गर्न राजनीतिक दलहरूमा सहमतिको आवश्यकता औलाउनु भएको छ। आज मन्त्रालयमा अर्थविदहरूसँगको छलफलमा अर्थमन्त्री शर्माले विकास मैत्री संरचना र विकास मैत्री स्पष्ट नीति तयार गर्न सहमति र सहकारी आवश्यक रहेको बताउनुभयो। उहाँले मुलुकलाई सुहाउँदो स्पष्ट अर्थनीति वा खाका बनाउने बारे सहमति गरेर सरकारसँगै नीति परिवर्तन गरिरहनु पर्ने अवस्थाको अन्त्य गरिनुपर्ने धारणा राख्नुभयो। मन्त्री शर्माले विज्ञहरूको सुझावलाई सरकारले मार्गदर्शकको रूपमा लिने र छलफललाई निरन्तरता दिने समेत प्रतिबद्धता व्यक्त गर्नुभयो। छलफलमा विज्ञहरूले तथ्याङ्कको आधारमा मुलुकको अर्थतन्त्र धराशायी भइ नसकेको र खराब अवस्थातिर जान नदिन आवश्यक उपायहरू अवलम्बन गर्न सुझाव दिनुभएको थियो।
श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्ण कुमार श्रेष्ठले वैदेशिक रोजगारीको सन्दर्भमा नेपाली नागरिकलाई अलपत्र पार्ने जोसुकै संस्था वा व्यक्तिलाई प्रचलित कानून बमोजिम कारवाहीको दायरामा ल्याउने र पीडितलाई न्याय दिलाउने प्रतिबद्धता जनाउनु भएको छ। श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले स्थापना गरेको कल सेन्टर तथा वैदेशिक रोजगारी सम्बन्धी गुनासो सुनवाई कक्ष उद्घाटन गर्नुहुँदै मन्त्री श्रेष्ठले पीडितको गुनासो सुनवाईका लागि प्रतिउत्तर कार्य टोली तथा प्रहरीको समेत सहभागितामा मार्शल टोली गठन गरी दोषीलाई कारवाही गर्न शुरू गरिएको बताउनुभयो। कल सेन्टर तथा वैदेशिक रोजगारी सम्बन्धी गुनासो सुनवाई कक्षमा कस्ता खालका समस्या र गुनासो आउँछन् त्यसले सरकारलाई नीति निर्माणमा पनि सहयोग पुग्ने मन्त्री श्रेष्ठले बताउनुभयो। मन्त्रालयका सचिव एकनारायण अरियालले कल सेन्टर तथा वैदेशिक रोजगारी सम्बन्धी गुनासो सुनवाई कक्षबाट वैदेशिक रोजगारीमा रहेका समस्या गुनासो तथा सुझाव संकलन गरी प्राथमिकताका साथ समाधान गरिने बताउनुभयो।
खानेपानी मन्त्री उमाकान्त चौधरीले आगामी चैत मसान्तसम्ममा मेलम्चीको पानी काठमाडौँ ल्याउने गरी काम भइरहेको बताउनु भएको छ। मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा मन्त्री चौधरीले निर्माण कम्पनी सिनो हाइड्रोले काम शुरू भएको 3 महिनाभित्र सम्पन्न गर्ने प्रतिबद्धता जनाएर काम गरिरहेको जानकारी दिनुभयो। स्थायी रूपमै भए पनि पहिलेकै परिमाणमा दैनिक 17 लाख लिटर पानी निर्धारित समयमा काठमाडौँ उपत्यकामा आउने विश्वास दिलाउँदै मन्त्री चौधरीले एसियाली विकास ब्याङ्कको अध्ययन प्रतिवेदनका आधारमा स्थायी संरचनालाई अघि बढाइने जानकारी दिनुभयो। आयोजनाको बाँध र सुरुङको काम अहिले धमाधम भइरहेको बताउँदै उहाँले वर्षायाममा हुन सक्ने क्षतिलाई न्यूनीकरण गर्न बाँध क्षेत्रमा पूर्वानुमान चेतावनी संयन्त्र जडान गरिने पनि जानकारी दिनुभयो। गत असार 1 गते आएको बाढीले मेलम्ची खानेपानीको बाँध र सुरुङमा क्षति पुर्याएको थियो। अब अन्तर्राष्ट्रिय प्रसंग। पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी राष्ट्रपति जो बाइडेनको प्रशासनले युक्रेन वरपरको अवस्थाको बारेमा चिन्ता गर्न छोडेर आन्तरिक सीमा सुरक्षाको मुद्दामा ध्यान केन्द्रित गर्नुपर्ने बताउनु भएको छ। ट्रम्पले अमेरिकी राष्ट्रपतिको पहिलो कर्तव्य अमेरिकी सीमाको रक्षा गर्नुपर्ने भए पनि अहिलेको अमेरिकी प्रशासन अन्य देशको आक्रमणको कुरामा केन्द्रित भएको टिप्पणी गर्नुभएको छ। जो बाइडेनले पूर्वी युरोपको सीमा रक्षा गर्न कुनै पनि सेना पठाउनु अघि ट्रम्पले टेक्सासमा आफ्नो सीमा रक्षा गर्न सेना पठाउनु पर्नेमा जोड़ दिनुभयो।
हवस् त, यिनै विषयहरूका साथ आजलाई कार्यक्रम घटना र विचार यही सकिन्छ। कार्यक्रमबाट सहकर्मीहरू मुकुन्द भण्डारी, विद्या प्रसाद उपाध्याय, सरिता खनाल र म अर्जुन श्रेष्ठ बिदा हुन्छौ। नमस्ते।